बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
झिलको आगोले सल्किने मन छ झिलको आगोले सल्किने मन छ पलको विश्वासले पल्किने मन छ खोलेमा कसैले यो मनको बिर्को खोलेमा कसैले यो मनको बिर्को अनायासै त्यसै ढल्किने मन छ पलको विश्वासले पल्किने मन छ आँखामा होइन मनभित्र तिम्रो आँखामा होइन मनभित्र तिम्रो हिमाल भई सधैँ झल्किने मन छ पलको विश्वासले पल्किने मन छ जानेरै जादु जीवनमा मैले जानेरै जादु जीवनमा मैले हिराझै रातमा टल्किने मन छ झिलको आगोले सल्किने मन छ पलको विश्वासले पल्किने मन छ रतन दर्शनको सिरानी गजल संग्रहमा संग्रहित यसै गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म दुईजना गजलकार श्रष्टाका साथ बुलबुलमा आइपुगेको छु। धेरै भयो बुलबुलमा दुईजना अतिथि एकैसाथ राखेर छलफल नगराएको हामीले। आज मसँग हुनुहुन्छ रूपन्देही गजडीका केबी दुवाले र दैलेख सात तलाका खगेन्द्र अटल दुईजना गजलकार आज स्टुडियोसम्म आइपुग्नु भएको छ र मैले सुरुवातमै बताउनु पर्छ मलाई कोहलपुरका गजलकार मित्र कपिल अन्जानले उहाँहरूसँग जोडिदिनु भएको छ र हामीले कार्यक्रम सुरु गर्नुभन्दा अगाडि थुप्रै अनौपचारिक कुराकानीहरू गरिसकेका छौँ। आजको यो परिचय सँगसँगै जोडिएर हामीले अनौपचारिक कुराकानी गरेका हौँ। मैले अनौपचारिक कुराकानी गर्दाखेरि खगेन्द्र आचार्यजीलाई तपाईँको पुरा परिचय भन्नु पर्यो नि के हो भनेर खगेन्द्रजीलाई खगेन्द्र अटलजीलाई भनेको थिएँ। उहाँले आफ्नो वास्तविक नाम खगेन्द्र आचार्य हो भन्नुभयो। त्यसै गरी मैले केबी दुवालेजीलाई पनि सोधेँ कि तपाईँको वास्तविक परिचय चाहिँ के हो त मैले जानेको भन्दा धेरै भन्दा उहाँले बताउनु भयो म स्वर्गीय बखतबहादुर पौडेल र स्वर्गीय लक्ष्मी कुमारी पौडेलको सुपुत्रका रूपमा 2048 सालमा कान्छो छोराको रूपमा जन्मिएको हुँ भनेर बताउनु भयो र उहाँ आफूलाई बुलबुलले जन्माएको गजलकार भन्न रुचाउनु हुँदो रहेछ। हामी उहाँहरू दुईजनाको फरक फरक गुणहरू छ। केबी दुवाले निकै मिठोसँग गाउनुहुन्छ खगेन्द्र अटल निकै मिठा गजलहरू वाचन गर्नुहुन्छ। आज दुवै प्रतिभालाई रमाइलो गरी सुन्छौँ हामीले। सुरुमा म परिचय र कुराकानीको क्रम अरू कार्यक्रमभन्दा फरक शैलीबाट सुरु गर्छु। केबी दुवालेजी तपाईँलाई अनुरोध गर्छु तपाईँको सबभन्दा लोकप्रिय तपाईँले गाएर सुनाउने गर्नुभएको जुन छ जस्तो कि तपाईँ बहरमै भनेर गजल नलेखे पनि लयमा लेख्नुहुन्छ र लयमा गाउनुहुन्छ अघि हामीले अनौपचारिक कुराकानी गर्दा त्यही भन्नुभएको थियो र त एउटा सुरुमा गाएर सुनाउनुहोस् त कुन गाउनुहुन्छ।
मेरो औसीर पुणे झल्काउँथे बिसरी झल्काउँथे बिसरी मेरो औसीर पुणे मेरो औसीर पुणे उनैको नयनले आज भोली उनैको नयनले आज भोली साथ छोड्दैछ त्यो निलो गगनले आज भोली गुराँस फुलोस डफे मुना नाचुन् सधैँ भन्थ्यो गुराँस फुलोस गुरास फुलोस डफे मुनर नाचुन सधै भन्थ्यो नाचुन सधै भन्थ्यो नेपाली चलनले आज भोलि नेपाली चलनले आज भोलि साथ छोड्दैछ यो नीलो गगनले आज भोलि मनाङ रुँदा मुस्कान रुँदा किन रुँदैन त्यो अन्तिम शेरदै मनाङ रुँदा मुस्कान रुँदा किनै रुँदैन त्यो मनाङ रुँदा मुस्ताङ रुँदा किन रुँदैन त्यो किन रुँदैन त्यो पपिष्ट सदनले आज भोलि पपिष्ट सदनले आज भोलि साथ छोड्दैछ त्यो नीलो गगनले आज भोलि साथ छोड्दैछ यो चिसो पवनले आज भोलि साथ छोड्दैछ हजुर दाइ
साह्रै मिठो गजल गायन सुनियो केबीजी तपाईँको साह्रै खुसी पनि लाग्यो बिचमा केही धुनले अलिकति डिस्टर्ब गरेको हो कि जस्तो महसुस गरेको मलाई सङ्केत गरिसक्नु भएको छ हाम्रो उत्पादन सहयोगी सशेन्द्रजीले हामीले यसलाई अब बिस्तारै फेरि हटाउँदै पनि जान्छौँ म तपाईँहरूसँग कुराकानीलाई अझै जोड्दिनँ म फेरि पनि गजल वाचन सुन्न चाहन्छु र अगाडि सार्छु खगेन्द्र अटलजीलाई ल त खगेन्द्रजी एउटा वाचन सुनाउनुहोस् त पहिला
बाँच्ने आशाले यो मन निभेको टुक्कीसँग सुहार गर्छ बाँच्ने आशाले यो मन निभेको टुक्कीसँग सुहार गर्छ तैपनि तिम्रो यादले भने मेरै छातीमा प्रहार गर्छ तैपनि तिम्रो यादले भने मेरै छातीमा प्रहार गर्छ कहिल्यै बुझ्ने कोसिस गरिन मेरी छोरीले यो कुरा कहिल्यै बुझ्ने कोसिस गरिन मेरी छोरीले यो कुरा दुनियाँ आफू बेचिनका लागि श्रृङ्गार गर्छ अक्सर तिम्रो यादले भने मेरै छातीमा प्रहार गर्छ अभावले श्रीमाथि सुन्दर महल बनाए पनि अभावले श्रीमाथि सुन्दर महल बनाए पनि अभावले श्रीमाथि सुन्दर महल बनाए पनि पसिनाले बाँझो जमिन भिजाउने विचार गर्छ तैपनि तिम्रो यादले भने मेरै छातीमा प्रहार गर्छ मलाई एकचोटि शालिक भएर हेर्ने रहर छ मलाई एकचोटि गजलको अन्तिम शेर मलाई एकचोटि शालिक भएर हेर्ने रहर छ मलाई एकचोटि शालिक भएर हेर्ने रहर छ यो देशले जिउँदा मान्छेलाई कस्तो व्यवहार गर्छ बाँच्ने आशाले यो मन निभेको टुक्कीसँग स्वर गर्छ तैपनि तिम्रो यादले भने मेरै छातीमा प्रहार गर्छ
मिठो गजल वाचन गर्नुभयो खगेन्द्रजीले हामीले यसलाई सुन्यौँ खगेन्द्रजी र केबी धुवालेजीसँगको कुराकानीलाई म अझै ल्याउनुभन्दा अगाडि मलाई फेरि पनि केबी धुवालेजीको गायनले छोएको छ म फेरि तपाईँलाई गाउन अनुरोध गर्छु केबीजी गाउन सकिन्छ नि होइन
भन्नै पर्छ सिपाही सीमाको रक्षा गर्ने भन्नै पर्छ सिपाही सीमाको रक्षा गर्ने भन्नै पर्छ सिपाही सीमाको रक्षा गर्ने मेरो गजलबाटै मेरो गजलबाटै पहरा सुरु हुँदैछ किन यो दिलभित्र किन यो दिलभित्र निराशा सुरु हुँदैछ अब जिन्दगीको तिमी जो ईश्वर मान्दैनौ आऊ मन्दिरमा तिमी जो ईश्वर मान्दैनौ आऊ मन्दिरमा तिमी जो ईश्वर मान्दैनौ तिमी जो ईश्वर मान्दैनौ आऊ मन्दिरमा हरेक पत्थर भित्र हरेक पत्थर भित्र देवता शुरू हुँदैछ किन यो दिल भित्र किन यो दिल भित्र निराशा शुरू हुँदैछ अब जिन्दगीको साथ छोड्न थालेको छ मदिराले पनि गजलको अन्तिम शेर हुँदै साथ छोड्न थालेको छ मदिराले पनि साथ छोड्न थालेको छ साथ छोड्न थालेको छ मदिराले पनि उनका यादहरूको उनका यादहरूको हमला सुरू हुँदैछ किन यो दिलभित्र किन यो दिलभित्र निराशा सुरू हुँदैछ अब जिन्दगीको हजुर
बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
शालिक रेरै निहाल्दा शहीद देख्दै थिए शालिक नेरै निहाल्दा शहीद देख्दै थिए माल्यार्पण गर्नेहरूको भीड़ देख्दै थिए शहीद दिवस हो जश्न मनाइँदै थियो शहीद दिवस हो जश्न मनाइँदै थियो पछि फर्कदा बैरीको जीत देख्दै थिए माल्यार्पण गर्नेहरूको भीड़ देख्दै थिए छिमेकीको उपहार सधैँ नै अन्धकार छिमेकीको उपहार सधैँ नै अन्धकार अझै पनि प्रकाशको उम्मीद देख्दै थिए माल्यार्पण गर्नेहरूको भीड़ देख्दै थिए सुगन्ध न सुन्दरता त्यस्तो पनि के बाघ सुगन्ध न सुन्दरता त्यस्तो पनि के बाघ काँडाभित्र फूलको जस्तो प्रीत देख्दै थिए माल्यार्पण गर्नेहरूको भीड़ देख्दै थिए बेजोड़ ध्वनिले उक्ल्यो घरमाथि जेसीबी बेजोड़ ध्वनिले उक्ल्यो घरमाथि जेसीबी यो ध्वनिमा नारायणको गीत देख्दै थिए शालिक नेरै निहाल्दा शहीद देख्दै थिए माल्यार्पण गर्नेहरूको भीड़ देख्दै थिए फेरि पनि मैले केबी धुवालेको गजल वाचन गर्दै बुलबुलमा तपाईँलाई पुनः स्वागत गरेँ र आजको बुलबुलमा हामीसँग केबी धुवाले हुनुहुन्छ रूपन्देही गजेडीका त्यसै गरी दैलेख सात तलाका खगेन्द्र अटल हुनुहुन्छ एकजना गजल वाचन गर्नुहुन्छ खगेन्द्रजी र केबीजी गजल गाएर सुनाउनुहुन्छ र गाउने र वाचन गर्ने पश्चिम र मध्यपश्चिमका दुई स्रष्टाहरूसँग घुमिरहेको छ आजको बुलबुल म गाउने साथीतर्फ फर्कन्छु केबीतर्फ तपाईँले गाउनलाई कुनै रियाजहरू पनि गर्ने ओर्ने गर्नुभएको छ कतै सिक्नु भएको छ कि यत्तिकै आफै गाउन थाले हो
मैले अघि नै पनि जोडे हुँदै जब समीर सायरले मलाई सिक्नको लागि एकदमै कर गर्नुभयो त्यसपछि मैले एक महिना जति मेरो एउटा गाउँकै साथी जसले चाहिँ हार्मोनियमहरू पनि बजाउन जान्ने थोता त्यहाँसँग एक महिना चाहिँ गएँ त्यसपछि अलिकति गाउँमा पऱ्यो मेरो घर बुटोल आउन पनि अलिकति समस्यै पर्ने अनि बुटोलतिर त त्यो केन्द्रहरू सिकाइने प्रशिक्षण केन्द्रहरू छन् बुटोल आउन पनि मलाई 20-25 किलोमिटरभित्र भएको भएर त्यो दैनिकी त्यो आर्थिक कुराहरू सबै कुराहरू चाहिँ त्यो प्रबन्ध गर्न गाह्रै पर्ने भएको भएर सिक्न पाइसकेका छैन तर
सिकौँ भन्ने
एकदमै लागिरहेछ म सिक्छु नै मैले मास्टर सकेपछि म यतैतिर लाग्छु, गायनतिर
गायनतिर लाग्छु भनेर तपाईँको स्वर राम्रो लाग्यो त्यो हिसाबले भने अब मैले है मलाई मात्र राम्रो लाग्यो कि अरू सबै बुलबुलनेलाई पनि राम्रो लाग्यो, त्यो चाहिँ कार्यक्रम बजिसकेपछि प्रतिक्रिया तपाईँले पनि पाउनु होला मैले पनि पाउँछु होला। खगेन्द्रजी तपाईँको चाहिँ गजल लेखनमा श्रेय कसलाई दिनुहुन्छ, कोबाट सिक्नुभयो, जस कसलाई दिनुहुन्छ?
यो गजल म सुर्खेत झरिसकेपछि 67 लेख्न सुरु गरेँ म, त्योभन्दा पहिले पनि लेख्थेँ तर त्यो गजल नहुँदो रहेछ। पछि विद्यानिर्देश पहाडी अहिले जहाँ सुर्खेतमै बस्नुहुन्छ, उसो त जिल्ला पनि एउटै हो, उहाँले जेस मलाई काफिया अनि चाहिँ अब भनौँ गजलका आधारभूत चिजहरू सिकाइसकेपछि मैले गजल राम्ररी सिकेँ र त्योभन्दा पछि यो परिष्कृत हुनमा त अब साथीहरू हुनुहुन्छ सुर्खेतमै बस्ने पल असीम अनि ऋषि शर्मा सुदामा कृष्ण विरैजलन अनि महेन्द्र चन्द महासागर अनि चाहिँ सन्देश कठायत अनि त्योभन्दा बाहिर आयो भने अहिले कपिल दाईहरूले पनि सुझाव दिइराख्नुहुन्छ गर्दै देशभरि यहाँ बाबु दाईहरूले यसरी गर्दै गर्दा मेरा गजल केही परिष्कृत भइरहेको महसुस हुन्छ र यसरी सिकेको हो।
तपाईँले गजलको सङ्गतले चाहिँ आफ्नो गजल लेखन कला अझ राम्रो हुँदै आउँदो रहेछ, परिष्कृत हुँदो रहेछ जस्तो लाग्न थाल्यो?
त्यो भयो अनि त्यतै बाटो बज्ने फेरि रेडियो भेरी एफएमको गीत गजल कार्यक्रमले पनि केही सहयोग गरेको हो र त्यो सुन्दै गर्दा यो कार्यक्रम पनि सुन्ने मौका पाउँथेँ र पाउँछु अहिले पनि सुनिराख्छु, म नछुटाएर सुन्छु प्रायः गजल कार्यक्रमहरू। यिनी कार्यक्रमहरू अहिले सञ्चारको माध्यमहरूले गर्दा पनि अझ अलि बढी परिष्कृत गराएको हो कि जस्तो लाग्छ मलाई।
एउटा गजल सुनौ है त फेरि तपाईँको।
ल, मेरो मनको बाटो भएर घाम जाँदैन बादल जान्छ, मेरो मनको बाटो भएर घाम जाँदैन बादल जान्छ, भन तिम्रो मनको बाटोमा मान्छे कसरी पैदल जान्छ, भन तिम्रो मनको बाटोमा मान्छे कसरी पैदल जान्छ, पुस्तक बोकेर पाठशाला जाने उमेर भएको बच्चा, पुस्तक बोकेर पाठशाला जाने भएको बच्चा, पुस्तक बोकेर पाठशाला जाने उमेर भएको बच्चा गरिबीका कारण गुलेली बोकेर जङ्गल जान्छ, भन तिम्रो मनको बाटोमा मान्छे कसरी पैदल जान्छ, तिमी देश खोज्न जान्छौ देश प्रेमिका खोज्न जान्छ, तिमी देश खोज्न जान्छौ देश प्रेमिका खोज्न जान्छ, तिमी देश खोज्न जान्छौ देश प्रेमिका खोज्न जान्छ, लास भने आफ्नो आयु खोज्न समाधि स्थल जान्छ, लास भने आफ्नो आयु खोज्न समाधि स्थल जान्छ, भन तिम्रो मनको बाटोमा मान्छे कसरी पैदल जान्छ, हात फैलाउँछन् मेरा सपनाहरू बाँच्नका लागि, हात फैलाउँछन् मेरा सपनाहरू बाँच्नका लागि, हात फैलाउँछन् मेरा सपनाहरू बाँच्नका लागि, तर मेरै सपनाको ठेगानामा मृत्यु सकुशल जान्छ, तर मेरै सपनाको ठेगानामा मृत्यु सकुशल जान्छ, भन तिम्रो मनको बाटोमा मान्छे कसरी पैदल जान्छ, तिमी भोग मेटाउन सस्तैमा आफ्नो इज्जत बेचिदिन्छौ, गजलको अन्तिम शेर, तिमी भोग मेटाउन आफ्नो इज्जत सस्तैमा बेचिदिन्छौ, तिमी भोग मेटाउन सस्तैमा आफ्नो इज्जत बेचिदिन्छौ, हेर भोग खाएर बाँच्नेको पाखुरामा पनि बल जान्छ, हेर भोग खाएर बाँच्नेको पाखुरामा पनि बल जान्छ, मेरो मनको बाटो भएर घाम जाँदैन बादल जान्छ, भन तिम्रो मनको बाटोमा मान्छे कसरी पैदल जान्छ,
भोक खाएर बाँच्नेको पाखुरामा पनि बल जान्छ है, बडा कसरी आउँछन् यस्तो सोचहरू?
लेख्दै गर्दा आउँदो रहेछ, फेरि एकैछिन हुँदैन, सोच्दै जाँदा एक सेर आज एक सेर भोलि गर्दै जाँदा अनि एक केही बिम्बहरू खेलाउँदा आउँदो रहेछ अलिअलि।
यतिको लाक्षणिक चाहिँ गजलमा मात्रै हुन्छ कि अरू चिजमा कलम चलाइयो भने पनि यस्तो किसिमको लाक्षणिक ल्याङ्ग्वेज लेख्न सकिन्छ?
अरूमा झन् त झन् सजिलै तरिकाले लेख्न सकिन्छ होला, अब मेरो पहिलेदेखि म गजल भएर गजलमा लेखिरहेको छु,
गजल बाहेक अरू विधामा केही लेख्नुहुन्छ कि लेख्नु?
अरू त मैले केही लेखेको छैन, अलिअलि कविता कोर्छु कहिले कतै।
कति पुगे गजलहरू चाहिँ?
गजल सङ्ख्यात्मक हिसाबले त त्यत्रो धेरै पनि पुगेको छैन, भन्यो भने 30-40 होला बढीमा गजल।
आफूलाई गजल राम्रो लेख्ने क्वालिटी लेख्ने जस्तो सोच्नुहुन्छ?
गजल जस्तो गजल 40 जति भयो होला, धेरै भयो भने।
केपीजीका कति पुग्यो होला नि गजल?
अब राम्राका कुरा मात्रै नगरौँ, राम्रा र नराम्रा सबै कुराहरू गर्दाखेरि सङ्ख्यात्मक कुरा गर्दाखेरि त्यो
तपाईँको त पुस्तक नै पनि प्रकाशित रहेछ है, श्रद्धाका सुमन, मैले वाचन गरिरहेको गजलहरू चाहिँ यसैबाट मैले गरिरहेको छु।
2070 निकाले हुँदा यसको पछाडि पनि कहानी छन्, माता पिताको माता त अब 55 जानुभएको, पछि हामीलाई हुर्काउने एकमात्र पिता पनि त्यो एउटा गरिबीसँग खेल्दै बुढेसकालसँग खेल्दै हामीलाई हुर्काउने पिता पनि जानु भइसकेपछि एक किसिमको जिन्दगीमा धुवा नै उड्न थाल्यो, त्यसपछि जिन्दगी नै धुवाले भयो, त्यसपछि त्यो बाबाको पुण्यतिथि आइरहेको थियो, त्यतिखेर चाहिँ साथीहरूको अनुरोधमा गरौँ त बुवाको बुवा आमाको स्मृतिमा एउटा गजल सङ्ग्रह गरौँ, के पर्छ हामी सहयोग गर्छौँ भनेर आर्थिक बाटो चाहिँ त्यहाँ एकदम एक पैसा पनि मैले नलगाइकन सबै उहाँहरू आफन्त साथीहरू उहाँहरूको देन हो यो श्रोताको समय।
अनि बुवा आमा नै गुज्रिसक्नु भएपछि चाहिँ तपाईँ के आफैले घर ह्यान्डल गर्न थाल्नुभयो, तपाईँको घरमा को को हुनुहुन्छ सोधौँ?
मेरो दुईवटा दाई हुनुहुन्छ, दाईको चाहिँ आफ्नै किसिमको परिवार भइसकेको छ, उहाँ छुट्टै बस्नुहुन्छ दाई भाउजू भन्नाले भौगोलिक रूपमा मात्रै अर्को घर हो, हामी चाहिँ त्यो मनको दूरीबाट चाहिँ टाढा छैनौँ। अनि म चाहिँ अहिले माइलो दाईसँग दाई भाउजू, दाईको दुईवटा छोराछोरी छन्।
अनि तपाईँलाई चाहिँ यसरी आफू भनौँ अलिक चाँडै नै चाहिँ बा आमा गुज्रिसक्नु भएपछि पनि गजलको लाइनले सहयोग गर्यो कि तपाईँलाई अलिकति?
त्यो गजल लेख्न सुरुवात गर्दाखेरि चाहिँ त्यस्तो होइन, तर पछि पछि गइसकेपछि त्यो परिस्थितिहरूले मान्छेलाई केही चाहिँ निर्देश गर्दो रहेछ दाई, त्यस्तो मैले फिलिङ गरेको छु। पहिले त्योभन्दा पहिलेका भन्दा त्यस पछाडि लेखिएका गजलहरू केही भए पनि त्यो धेरै मैले भन्नु खोजेको होइन, केही प्रतिशत चाहिँ अलिकति राम्रो लेख्दै गएको छु कि जस्तो लाग्छ। त्यो त अब अग्रजहरूले दिने सल्लाह सुझाव ती सबै कुरा
मैले गम्भीर कुरा मात्रै गरेको जस्तो लाग्यो, रमाइलो पनि गर्न मन लाग्यो। तपाईँले कालो टोपी लगाउनु भएको छ, नेपालको चाहिँ लोगो भएको, चट्ट झन्डा भएको त्यो लोगो नै उनीहरू, यो नियमित लगाउनुहुन्छ कि अहिले काठमाडौँ आउँदा अथवा बुलबुलमा बोल्दा मात्र लगाउनु भएको कि किन लगाउनु?
एकदम दाई प्रसङ्गै उठाउनु भयो, हिजो बाबु दाईसँग भेट भयो, केबी धुवालेलाई चिनाउने भने चाहिँ यो कालो टोपी र दुईवटा खुकुरीले हो क्या भन्दै हुनुहुन्थ्यो बाबु दाईले पनि किनभने एक वर्ष अगाडि भेट्दाखेरि पनि दाईले मलाई यही हालतमा देख्नु भएको थियो, अनि फेसबुकका फोटाहरूमा पनि लगभग 90% फोटोहरू चाहिँ शिरमा ढाका टोपी भएकै हुन्छ।
ए भनेपछि तपाईँ टोपी छुटाउनुहुन्न?
छुटाउन्न म प्राय, यस्तो छ ढाका टोपीले चाहिँ चिसो त्यो तलैपट्टि सबैसम्म छेप्दैन, त्यो भएर एकदम बढी चिसो भएको बेलामा चाहिँ उनीका टोपीहरू जसले कानसम्मै ढाक्छ पुरै लगाउँछु, स्वास्थ्यलाई पनि ख्याल गर्नु पऱ्यो, नत्र चाहिँ म विद्यालयमा पनि ढाका टोपी चाहिँ मेरो लगभग
स्कुल पढ्दा पढाउनुहुन्छ
पढाउँछु हजुर।
कहिलेदेखि लाउनु थाल्नु भएको त्यसरी टोपी नियमित रूपमा परम्परालाई धान्दै लगाउनु भएको रहेछ?
मैले टोपी नै लगाउनु थाले त लगभग टिचिङ सुरु गर्दैबाट, आजभन्दा 4-5 वर्ष अगाडिबाटै मैले टोपी लगाइरहेको छु।
पहिला चाहिँ त्यसले टोपी छोड्दै गएको हुन्छ अनि अर्को लगाउने मान्छेलाई यसो जिस्काइदिन्छन् पनि क्या?
मलाई एकदम एकदम काठमाडौँमा चाहिँ मलाई मान्छेले झ्याप्पै हेर्दैनन्,
काठमाडौँमा हेरेर हाँस्थे
मान्छे हेरेर हाँस्ने अनि गीत गाइदिने, म हुँ नेपाली बाबु भनेर मलाई नहेरे जस्तो गरेर गीत गाइदिने, अब त्यो पनि मलाई दुःख लाग्छ।
फर्काइदिनुहोस् न कुरो, यस्तो मिठो स्वर रहेछ,
अब चाहिँ त्यो गर्छु अब।
बडा रमाइलो प्रसङ्ग पनि रहेछ है, मैले पनि सोधिहालेँ, प्याच नसोध्नु पर्थ्यो कि?
होइन एकदम एकदम मिठो,
सबैलाई सुन्ने जतिलाई त अब छर्लङ्ग भयो नि त।
हजुर
ठिक छ, अब फेरि एउटा गायन नै सुन्न मन लाग्यो मलाई।
ल हुन्छ, अब एउटा अर्को गजल सुनाउँछु, 71/2/17 लेखेको, मेरो सामु तिमी सधैँ, मेरो सामु तिमी सधैँ मुस्कुराए हुन्थ्यो, मेरो सामु तिमी सधैँ मुस्कुराए हुन्थ्यो, ऋतुमा नयन दुबै नरसाए हुन्थ्यो, नरसाए हुन्थ्यो, मेरो सामु तिमी सधैँ पिलाएर म कहिल्यै थाक्ने छैन प्रिया, पिलाएर म कहिल्यै थाक्ने छैन प्रिया, मेरा गजल पी तिमी, मेरा गजल तिमी न अघाए हुन्थ्यो, ऋतुमा नयन दुबै नरसाए हुन्थ्यो, नरसाए हुन्थ्यो, मेरो सामु तिमी सधैँ, तिमी बिना जिउनुलाई म जीवन भन्दिन, तिमी बिना जिउनुलाई म जीवन भन्दिन,
छिट्टै बरु माथिबाट छिट्टै बरु माथिबाट खबर आए हुन्थ्यो हरितु मनयन दुबै नरसाए हुन्थ्यो नरसाए हुन्थ्यो मेरो सामु तिमी सधैं पुरा हुने थिए तिम्रा बत्तीस लक्षणहरू
गजलको अन्तिम शेर हुँदै पुरा हुने थिए तिम्रा बत्तीस लक्षणहरू सबैभन्दा बढी माया बटुलेको यो गजलको यो शेर
पुरा हुने थिए तिम्रा बत्तीस लक्षणहरू पुरा हुने पुरा हुने थिए तिम्रा बत्तीस लक्षणहरू सक्छौ भने माटोसँग सक्छौ भने माटोसँग दिल लगाए हुन्थ्यो सक्छौ भने माटोसँग दिल लगाए हुन्थ्यो अरितु मनयन दुबै नरसाए हुन्थ्यो नरसाए हुन्थ्यो मेरो सामु तिमी सधैं मुस्कुराए हुन्थ्यो
हजुर
मलाई कुरा गर्न मन लाग्यो हामी करिब करिब आधा दशक चाहिँ बुलबुलबाट गायनका लागि अभियान नै छेड्ने भनेर लागि परेका छौँ होइन त्यस कारणले मैले फेरि नगाउने साथीलाई छायामा पारिरहेको छैन है तपाईँका शब्दमा दमदार शब्दहरू छन् तपाईँको गजलमा दम छ उहाँको गायकीमा दम छ भन्न चाहन्छु यहाँनिर अब म जान्दिनँ सङ्गीतका सारेगममा सूत्रमा तपाईँको गायन राम्रो मानिन्छ कि नराम्रो मानिन्छ कि तपाईँ धेरै चिल्लाइरहनु भएको छ कि एकदम चिच्याएर गाइरहनु भएको छ कि अथवा यत्तिको चिच्याउनु ठिक छ कि त्यो सङ्गीतका ज्ञाताहरूलाई थाहा होला तर कोसिस गर्नुभएको छ त्यो कुरामा चाहिँ म खुसी छु किनभने नेपाली गजल धेरै भइसक्यो तर गाउनको लागि सङ्गीतकारहरूमा अझै दम छैन भन्ने आरोपहरू चाहिँ गजलकारहरूले लगाइरहनु भएको छ र सङ्गीतकारहरू चाहिँ होइन हामीले गर्न सकिन्छ यति राम्रोसँग गरिरहेको छौँ नेपाली गजल यति छोटो समयमा साङ्गीतिक रूपमा हामीले यो लेभलमा ल्याउनु त एकदम ठुलो उपलब्धि हो भनेर सङ्गीतकारहरू दावी गर्नुहुन्छ होइन यो बिचमा गजल बुझेका जानेका मान्छेहरू नै यो लाइनमा छिर्नुभयो सङ्गीततिर भने अझ राम्रो हुन्छ भनेर फेरि पनि म तपाईँलाई एकपटक सङ्गीततर्फ लाग्नु होला तपाईँको गायन सूत्रमा ठिक छ कि छैन कहाँनिर बेठिक छ त्यो हेर्नु होला पर्गेल्नु होला र लेख्नु होला भन्ने सुझाव सँगसँगै दिन्छु
अनि
जस्तो आफ्ना त तपाईँले गर्नुभएको छ अरू काकोमा स्वर भर्नुभएको छ कि छैन
त्यस्तो गरेका छैन एकपटक प्रसङ्गै उठ्यो चितवनमा हामी विभिन्न पुस्तकहरूको विमोचन थियो त्यहाँबाट निमन्त्रणा भएर हामी गयौँ जाँदाखेरि रातको महफिल हुन्छ हामी अब बाहिरी जिल्लाबाट गइसकेपछि एक रात अगाडि जानुपर्छ अनि रात खाना खाइसकेपछि महफिलै भयो अनि मैले गाएँ त्यहाँ जस्तो तस्तो गाएँ त्यसपछि मैले गाइसकेपछि अर्को दिन बिहान हामी ढिलो ढिलो उठाथ्यौँ राति धेरै वर्षमा बसेर लगभग 7:30-8 बजे थियो त्यसपछि विभिन्न जिल्लाका स्रष्टाहरू त्यहाँ जानुभएको थियो त्यो एउटा सामूहिक रूपमा निस्किएको गजल सङ्ग्रह थियो क्या संयुक्त रूपमा त्यही भएर धेरै स्रष्टाहरू हुनुहुन्थ्यो उहाँहरू चाहिँ मलाई ल मेरो गजल गाइदिनु पर्यो यसलाई कसरी गाउने बरु शब्द शब्द काट्नुपर्छ के गर्नुपर्छ भने त्यो अधिकार तपाईँलाई छ भन्दै जानुभयो अनि मलाई कस्तो लाग्यो भने अलिक बढी नै सम्झिनु भएछ त्यो मैले उहाँहरूलाई स्पष्ट भने मलाई सङ्गीतको ज्ञान छैन मैले आफ्ना गजलमा पो कनी कुची मेहनत गर्छु होइन त्यो भएर तपाईँका गजलहरू
तपाईँलाई एउटा प्रश्न फेरि यहाँनिर थपिहाल्न मन लाग्यो है तपाईँले जस्तो अहिलेसम्म तिनवटा गाउनु भयो आजको कार्यक्रममा होइन फरक फरक त्यहाँ रिदममा अब सङ्गीत भनौँ त्यो एउटा किसिमको सङ्गीत चाहिँ तपाईँले यो गजलमा मैले यो सङ्गीतमा गाएँ भन्ने कुरो अर्को साल गाउँदा पनि त्यही सङ्गीतमा आउँछ तपाईँले त्यो लेख्दै लेख्दै जाँदा त 25-50 पुग्ला भोलि 50-100 रिदम सम्झिरहनुहुन्छ
सम्झिन्छु त आफूले लेखेका चाहिँ आफूले गाएका चाहिँ सम्झिन्छु
कहीँ रेकर्ड राख्नु पर्दैन यत्तिकै सम्झिनुहुन्छ
आफ्नो आफ्नो लय चाहिँ आफूले बनाएको लय सम्झिन्छु
ल मैले त्यसो भए फेरि पनि तपाईँलाई सङ्गीत सिक्नैको लागि पहल गरेँ मलाई थाहा छैन मैले फेरि पनि भनिरहेको छु यो बजिसकेपछि हाम्रा बुलबुल यहाँलाई एकदमै मन पर्यो होइन केबी धुवालेको स्वर असाध्यै मिठो रहेछ भन्नुभयो भने म फेरि पनि के भन्छु भने केबी धुवाले जस्तै गाउने मान्छे जस्तो गाउनुहोस् न तर गजललाई गायन भर्नु भएको छ उहाँले कोही चाहिँ कोसिस गर्नु जरुरी छ आउनुहोस् बुलबुलमा हामी ठाउँ दिन्छौँ भनेरै मैले यहाँबाट फेरि उद्घोष महसुस गरे हैन तपाईले जति नै यति नै गाउँदाखेरि हामीलाई गाउनजेल ओहो छी कस्तो गाएको होला सिधै नै हुन्छ जस्तो लागेन भने त्यो नै मिठो हो नि अब संगीतको सारेगममा कहाँ लाग्छ लाग्दैन कति वर्ष रियाज गरेका मान्छेको र तपाईकोमा कति फरक पर्छ तिर हामी मूल्यांकन नगरौ अहिले मैले ठीक भने कि बेठीक भने खगेन्द्र जीलाई सोध्नु पर्यो एकचोटी
एकदम ठीक भन्नुभयो जस्तो लाग्छ
उहाँको गायन सुन्दाखेरि वाक्का लाग्ने छ कि साथी होइन भनेर सुन्दाखेरि कस्तो लाग्छ तपाईलाई तपाईको साथी नै फिटिकै होइन भनेर निरपेक्ष रहेर सोचेर सुन्नु पर्यो भने केबीजीको स्वरलाई के भन्ने
दम छ भन्छु म त
दम छ भन्नुहुन्छ तपाईँको नि शब्दमा चाहिँ दम छ भन्छु म फेरि शब्द सुनौ न गाउन पो तपाईँलाई आएन त गजल त फेरि राम्रो लेख्नुहुन्छ तपाईँको सुनौ है त
नचलाऊ चलाउँदा क्षति हुने सम्भावना देखिएको छ नचलाऊ चलाउँदा क्षति हुने सम्भावना देखिएको छ नचलाऊ चलाउँदा क्षति हुने सम्भावना देखिएको छ मनको झोलामा सिसाभन्दा नाजुक सपना बोकिएको छ मनको झोलामा सिसाभन्दा नाजुक सपना बोकिएको छ मलाई बाटोको गर्दनमा टेकेर हिँड्ने रहर छैन मलाई बाटोको गर्दनमा टेकेर हिँड्ने रहर छैन मलाई बाटोको गर्दनमा टेकेर हिँड्ने रहर छैन बरु उभिने रहर छ जसरी शालिग उभिएको छ मनको झोलामा सिसाभन्दा नाजुक सपना बोकिएको छ तिम्रो अनुहारमा उज्यालोको रङ भर्नका लागि तिम्रो अनुहारमा उज्यालोको रङ भर्नका लागि मरुभूमिमा मेरो जिन्दगी सस्तोमा बेचिएको छ मनको झोलामा सिसाभन्दा नाजुक सपना बोकिएको छ म चाहन्छु कोही आएर उडाउने कोसिस गरिदेऊस् म चाहन्छु कोही आएर उडाउने कोसिस गरिदेऊस् एउटा अभावको वृक्ष मेरो शिरमाथि उम्रिएको छ मनको झोलामा सिसाभन्दा नाजुक सपना बोकिएको छ मनको आधाभन्दा बढी भूभाग त्रासले ओगटे पनि गजलको अन्तिम शेर मनको आधाभन्दा बढी भूभाग त्रासले ओगटे पनि तिमीलाई यही मनमा सुरक्षित राख्न कोसिस गरिएको छ तिमीलाई यही मनमा सुरक्षित राख्न कोसिस गरिएको छ नचलाऊ चलाउँदा क्षति हुने सम्भावना देखिएको छ मनको झोलामा सिसाभन्दा नाजुक सपना बोकिएको छ
मनको झोलामा सिसाभन्दा नाजुक सपना बोकेर हिँड्ने मान्छे चाहिँ पहिलोपटक काठमाडौँ आउनुभएको छ भन्ने कुरा मैले फेरि दोहोऱ्याउन चाहेँ यहाँनिर कोलपुरदेखि पूर्वतिर आउनै भएको थिएन र त्यत्तिकै माटोमा त्यत्तिकै क्षेत्रमा चाहिँ लुटपुटाउँदै गजल उमार्दै हुनुहुन्थ्यो होइन र अनि यति कमजोर सपनाहरू चाहिँ नि सिसाका सपना बोकेर आउँदाखेरि पनि नफुटिकन रहोस् भन्ने मेरो साधुवाद फेरि राखेर त्यो डायरी मैले पनि लिन खोजेँ एउटा गजल वाचन गर्न दिनुहुन्छ
दिन्छु तपाईँको म भन्थेँ तपाईँको आवाजबाट त गजल मेरो गजल वाचन अहिलेसम्म भएको छैन पहिलोचोटि हुन्छ म डायरी दिएँ तपाईँलाई
हजुर केवी धुवालेको स्वरमा हामीले गजल सुन्यौँ खगेन्द्र अटलका गजलहरूको वाचन सुनिरहेका छौँ अब एउटा गजल मलाई वाचन गर्न मैले उहाँसँग अनुमति लिएर वाचन गरेँ रहेछन् यी फूल पनि घातक रहेछन् रहेछन् यी फूल पनि घातक रहेछन् मेरा लागि मेरै आफन्त बाधक रहेछन् जति नजिक भयो त्यति आकर्षण बढ्छ बढ्छ जति नजिक भयो त्यति आकर्षण बढ्छ मानौ कि आँखा पनि चुम्बक रहेछन् मेरा लागि मेरै आफन्त बाधक रहेछन् सारा तन्नेरीहरू खाडीतिर उर्लेपछि हेर तपाईँ वहीँ बस्दा बस्दै सबै खाडी पुगिसके होइन
मसँगका साथीहरू पनि धेरैजना खाडी पुग्नु भएको छ
सारा तन्नेरीहरू खाडीतिर उर्लेपछि सारा तन्नेरीहरू खाडीतिर उर्लेपछि सिमानामा अबला र बालक रहेछन् मेरा लागि मेरै आफन्त बाधक रहेछन् खेलौना जस्तो देखेर झुक्किए नानीहरू खेलौना जस्तो देखेर झुक्किए नानीहरू आहा बन्दुक पनि क्या आकर्षक रहेछन् रहेछन् यी फूल पनि घातक रहेछन् मेरा लागि मेरै आफन्त बाधक रहेछन् कहिले लेख्नु भएको थियो यो 2070 माघको 10 गते लेख्नु भएको थियो
10-10 लेखेको रहेछ
राम्रा गजल मैले फेरि पनि तपाईँलाई एप्रिसिएट गरेँ प्रशंसा गरेँ यस्तै किसिमका गजलहरू लेख्नुहोला तपाईँले चाहिँ कोलपुर अनि दैलेख होइन सुर्खेत आसपासका साथीहरूलाई बाँके बर्दिया कैलाली त्यो आसपासका साथीहरूलाई सुनाउनुहुन्थ्यो र पहिलोपटक यता काठमाडौँ आइपुग्नु भएको बुलबुलमा पहिलोचोटि त भन्नै परेन त्यसपछि
बुलबुलमा पनि आउने अवसर मलाई त यो थाहा थिएन म विशुद्ध काठमाडौँ घुम्ने सिलसिलामा आएको थिएँ केबी सरले बुलबुलसम्म पुग्ने अवसर उहाँले जुराइदिनु भयो
मलाई तपाईँहरू दुईवटाको फरक फरक गुण थाहा थिएन एकजनाको गायनमा दम छ एकजनाको वाचनमा अथवा लेखनमा दम छ भन्ने मैले यसो भनिरहँदा तपाईँको लेखन फितलो छ भन्ने अर्थ नलागोस् है अथवा तपाईँले नगाएर चाहिँ तपाईँ फितलो हुनुहुन्छ भन्ने अर्थ पनि नलागोस् एक किसिमले दुइटै मजा चाहिँ आज हामीले एउटै कार्यक्रमबाट दिइरहेछौँ 2-in-1 भन्छौँ नि अङ्ग्रेजीमा त्यो चाहिँ भइरहेको छ कि भन्ने मेरो बुझाइ छ म फेरि केबीजीतर्फ लाग्छु तपाईँको गायन चाहिँ त्यहाँ जस्तो बुटवलमा आएर सुनाएको चितवनसम्म आएर सुनाएकोसम्म कुरा बताउनु कोलपुर पनि सुनाउनु भएको
कोलपुर गएर सुनाएँ सुर्खेतमा गएर अटल निवास अटल कोठामा अटल कोठामा त्यहाँको एकजना वृद्ध हुनुहुन्थ्यो, त्यहाँ सुनाए, त्यहाँ घरबेटी बुवा हुनुहुन्थ्यो। हिजो मात्रै हामी बाबु त्रिपाठी दाईकोमा बस्यौँ अनि बुवा जस बाबु त्रिपाठीको बाको विषयमा त धेरै चहलपहल थियो र बालाई गजल सुनाउन पाएँ, निकै खुसी लाग्यो।
बाबुजीको बुवालाई सुनाउनु
हजुर एकदम खुसी हुनुभयो, बाबुजीको बुवा एकदम खुसी, बाबुदाईको बुवा एकदम खुसी हुनुभयो र आशीर्वाद दिनुभयो कि तिमीले राम्रो गर अझै भनेर, यस्तै यस्तै ठाउँमा हिँडेको छु।
तपाईँले हुन त फेरि हामी हाम्रो जात कस्तो भने गजलकारहरूको गजलको सङ्गतमा चाहिँ लेख्नेलाई गाउन पाए हुन्थ्यो जस्तो लाग्छ, गाउनेलाई लेख्न राम्रोसँग कस्तो राम्रो वाचन गर्छन् साथीहरूले, म चाहिँ गाएर मात्रै बसेँ जस्तो लाग्दो हो। मलाई तपाईँको गाइरहेकोबाट वाचन गरेको स्वर सुन्न मन लाग्यो, अब गाउने गजलको दुई सेर मात्रै वाचन गरिदिनुहुन्छ कस्तो सुनिदो रहेछ
गाउने गजलको? के चाहन्छ थाहा छैन आफ्नै जिन्दगी हो, के चाहन्छ थाहा छैन आफ्नै जिन्दगी हो, किन यति तडपिरहेछ कठै जिन्दगी हो। तिम्रो इज्जत कसै गरी छोपिने समान, तिम्रो इज्जत कसै गरी छोपिने समान, आफू नाङ्गो हुन राजी भलै जिन्दगी हो, किन यति तडपिरहेछ कठै जिन्दगी हो।
यसैको गायन सुनाऊ त अब, त्यसपछि हामी लगभग बिदा माग्नु पर्छ।
यो आज यो यसको लय भने त यो आक्षरिक लयमा छ, तर मैले लय परिकल्पना अझै आवाज निकालेर गाइसकेको छु नि यो बुलबुलको लागि भनेर। पहिलो मेरो साथीहरू कसैले पनि सुनेको छैन गजल, पहिले 3 महिना 15 गते लेखिएको भए पनि हामी आउँदा आउँदै बुलबुलमा जाने जुन अब पक्का पक्की भयो भनेपछि यो गजल आज त्यहाँ गएर मैले
गर्वको गजल आज जन्मिँदैछ,
यसको लय आज जन्मिँदैछ। के चाहन्छ थाहा छैन आफ्नै जिन्दगी हो, के चाहन्छ थाहा छैन आफ्नै जिन्दगी हो, किन यति तडपिरहेछ कठै जिन्दगी हो, किन यति तडपिरहेछ कठै जिन्दगी हो, के चाहन्छ थाहा छैन तिम्रो इज्जत कसै गरी छोपिने छ मान, तिम्रो इज्जत कसै गरी छोपिने छ मान, तिम्रो इज्जत कसै गरी, तिम्रो इज्जत कसै गरी छोपिने छ मान, आफू नाङ्गो हुन राजी भलै जिन्दगी हो, किन यति तडपिरहेछ कठै जिन्दगी हो, थिए यहाँ जति बेला आमा बाबु दुबै, थिए यहाँ जति बेला आमा बाबु दुबै, थिए यहाँ जति बेला, थिए यहाँ जति बेला आमा बाबु दुबै, त्यति बेला थियो खुसी खुबै जिन्दगी हो, किन यति तडपिरहेछ कठै जिन्दगी हो, गन्तव्य त आखिरीमा चित पो रहेछ, गन्तव्य त आखिरीमा चित पो रहेछ, गन्तव्य त आखिरीमा, गन्तव्य त आखिरीमा चित पो रहेछ, पीरहरूको सहयात्री हुँदै जिन्दगी हो, किन यति तडपिरहेछ कठै जिन्दगी हो, के
चाहन्छ थाहा छैन।
हजुर दाइ,
तपाईँको गायन पनि सुनियो, मिठो लाग्यो। गायन र वाचनको सिलसिला सँगसँगै बुलबुलबाट हामी बिदा हुने बेला हुँदैछ। अब मैले जानु अगाडि तपाईँहरूलाई गायकलाई पनि गजल लेखक गायकलाई र गजल लेखक वाचकलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्यो भने कसरी सम्पर्क गर्नु पर्यो?
मलाई चाहिँ 98671549 सिधै सम्पर्क गर्न सक्नुहुन्छ र अहिले पछिल्लो पटक सामाजिक सञ्जाल फेसबुकमा केबी धुवाले भनेर सर्च गर्नु पनि भेटिन्छ।
केबी धुवाले भनेर खोजेपछि तपाईँलाई फेसबुकमा पनि भेटिन्छ। अब तपाईँ खगेन्द्रजी?
म पनि खगेन्द्र, सामाजिक सञ्जालमा खगेन्द्र आचार्य @32yahoo.com खोज्ने बित्तिकै खगेन्द्र अटल नाम आउँछ र सम्पर्क गर्न चाहनुभयो भने 98682506 सम्पर्क गरेँ भने म भेटिन्छु।
हवस्, तपाईँहरू हाम्रो कार्यक्रमसम्म आउनुभयो, साह्रै खुसी लाग्यो। र विशेष त अझ म खगेन्द्रजी चाहिँ पहिलोचोटि काठमाडौँ आउनुभएको, झन् खुसीका साथ फेरि स्वागत गर्यो बुलबुलले तपाईँलाई। र यो सँगसँगै आजको कार्यक्रमबाट अब हामी लगभग बिदा माग्दैछौँ। तपाईँहरूको गजल यात्रा निरन्तर रहिरहोस् र तपाईँको गायन यात्रा अझ उकालो लागोस्, होइन, शिखर चढोस् भन्ने साधुवाद व्यक्त गर्दै आजको कार्यक्रमबाट हामी बिदा हुन्छौँ।
धन्यवाद।
हवस् त, आजका गजलकारद्वय खगेन्द्र अटल र केबी धुवाले सँगको यो कुराकानी गजल गायन वाचनको सिलसिला सक्दै आजको बुलबुलबाट उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल बिदा हुँदैछौँ। जाँदा जाँदै म दैलेख सात तलाका खगेन्द्र अटलको गजल वाचन गर्दै शुभरात्रि भन्छु। जम्मै मूर्तिहरू बनाएपछि प्लास्टिकबाट, जम्मै मूर्तिहरू बनाएपछि प्लास्टिकबाट, भगवान बचाउन सकिँदैन नास्तिकबाट। म मृत्यु नदेखेको मान्छे नभोगेको मान्छे, म मृत्यु नदेखेको मान्छे नभोगेको मान्छे, आज मृत्युलाई नियाल्नु छ नजिकबाट, भगवान बचाउन सकिँदैन नास्तिकबाट। उसको अन्तिम संस्कारमा सहभागी हुनेले भने, उसको अन्तिम संस्कारमा सहभागी हुनेले भने, बिचरा कहिल्यै मुक्त भएन मालिकबाट, भगवान बचाउन सकिँदैन नास्तिकबाट। ऊ देश बनाउने कोसिस गरिरहन्छ, ऊ देश बनाउने कोसिस गरिरहन्छ, एउटा घर बनाउन नजान्ने प्राविधिकबाट, भगवान बचाउन सकिँदैन नास्तिकबाट। आजका मृतकहरू सबै शहीद बनाइदिएछ, आजका मृतकहरू सबै शहीद बनाइदिएछ, लाग्छ भोलि यो देश चलाइनेछ सालिकबाट। जम्मै मूर्तिहरू बनाएपछि प्लास्टिकबाट, भगवान बचाउन सकिँदैन नास्तिकबाट।
बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।